यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधनपछि सार्वजनिक। उम्मेद्वारको प्रारम्भिक नामावली राति 10 बजे प्रकाशन गरिने। बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसून प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगंजका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। समाचार अब विस्तारमा। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। आज साँझ 5 बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। आजै पार्टी सभापति र पार्टी केन्द्रीय सदस्यका लागि फारम वितरण र दर्ता गरिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति 10 बजे प्रकाशन गरिनेछ। उम्मेद्वार विरूद्ध दावी विरोध गर्न राति 10:30 बजेसम्मको समय दिइएको छ। दावी विरोध परेका उम्मेद्वारको जाँचबुझ राति 11 बजेसम्म गरिनेछ। राति 11:15 बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालय मार्फत उम्मेद्वारी फिर्ता लिन सक्नेछन्। अन्तिम नामावली 12:15 बजे प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो। भोलि बिहान पहिलो चरणको मतदान हुने केसीले बताउनुभयो। मतदान सकिएको 2 घण्टापछि मतगणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ। पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिनेछ। यस्तै आजै सम्पन्न महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभयो। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेद्वारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेद्वार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताउनुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनका लागि 3849 प्रतिनिधि कायम भएका छन्। सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको संख्या निर्धारण भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले निर्दिष्ट गरेको मार्ग र विधिसम्मत ढंगले अगाडि बढ़ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यवहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
2 निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता विलयमा यकिन गर्न नसक्दा 1 दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको, जनताले विश्वास गरेको, त्यसमा एउटा सबभन्दा ठूलो कुरो यो समायोजनको कुरा पनि छ। त्यसकारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी चामु अनेक प्रश्नहरू छन्। यी मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रश्न पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुले
विचार छैन भनेर भन्दै गर्दा आज यो ऐतिहासिक महाधिवेशन मार्फत सदस्य सभापतिज्यूको राजनीतिक प्रतिवेदनले पनि स्पष्ट पार्नेछ, विधानले स्पष्ट पार्नेछ। हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका वाचापत्रले 5 वटा बुदामा भएको करारनामाले र सरकारले अहिले जुन 100 बुदामा कार्यरत बनाएर काम गरिरहेको छ यी सबै कुराले प्रश्न पारेको छ।
उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ़ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती तिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा आउने क्लारिटीका कुराहरू होला अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिटवेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान अनुसार धनगढ़ी र नेपालगंजमा आजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मी बढ़ेपछि नेपालगंजमा बुधबारदेखि लागू हुने गरी 3 दिनका लागि 163 विद्यालय बन्द गरिने भएको छ। यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार 10, 11 र 12 गते विद्यालय बन्द गरिने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुशी हुने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको आज निरीक्षणपछि मन्त्री तिमिल सिन्हाले जनता खुशी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ़ने बताउनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी पछि शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिश गरेको र संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अंक गणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कांग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। झापाको वृत्तमोडमा आज आयोजित कांग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो, हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हे त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। काभ्रेपलाञ्चोक जिल्लाको दुईवटा कुखुरा फार्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको बनेपा नगरपालिका 13 साँगा स्थित बद्री खत्रीको लेयर्स कुखुरा फार्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको जनाएको छ। कार्यालयका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खत्रीको फार्ममा पालिएका लेयर्स कुखुरामा बर्ड फ्लू पुष्टि भएसँगै फार्ममा रहेका 1650 कुखुरा नष्ट गरिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा डेंगू संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलंका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार अस्पतालहरूमा दैनिक 1000 भन्दा बढ़ी बिरामीहरू डेंगू संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन्। श्रीलंका राष्ट्रपति अनुरा कुमार दिशानायकेको कार्यालयले श्रीलंका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताएको छ। डेंगूले उच्च ज्वरो आउने, टाउको दुख्ने, बन्ता हुने, मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राव निम्त्याइ मृत्यु समेत हुने गरेको छ। यस वर्ष लगभग डेंगूका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 जनाको मृत्यु भएको छ। युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट संकेत भन्दै यस्ता गर्मीका छालहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन्। फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार एक सप्ताहमा करिब 20 जनाको डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अपनाउन आग्रह गरिएको छ। अब आर्थिक समाचार।
पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ। फ्रान्सको पेरिसमा यही जून 15-19 सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्य मध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स FATFको प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रेल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि बढ़ाउन भनेको छ। नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने FATFको प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँले विगत 10 महिनामा नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूचीबाट हटाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ़ाइने बताउनु भएको छ। चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढ़ाउने उल्लेख गर्नुभयो। सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो।
विश्वकप अन्तर्गत आज पोर्चुगल र उज्बेकिस्तान बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति पाउने 11 खेल अमेरिकाको अस्टन स्टेडियममा हुनेछ। विश्व चर्चित खेलाड़ी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्न खेल प्रेमीहरू आतुर छन्। पोर्चुगलले फुटबलमा धेरै चर्चा पाए पनि विश्वकप मात्रै जित्न बाँकी रहेकाले खेललाई निकै चासोको रूपमा हेरिएको छ। उज्बेकिस्तानले पोर्चुगलको चुनौती सामना गर्नुपर्ने देखिन्छ। नव प्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप 2026 समूह चरणबाट बाहिरिएको छ। समूह जे अन्तर्गत लेविस स्टेडियममा आज बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 हरायो। जोर्डनका लागि 36 मिनटमा निजार अल रसदानले शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किएको अल्जेरियाले 69 मिनटमा बराबरी गोल फर्कायो। त्यसपछि 82 मिनटमा अमिन गुइरीले उत्कृष्ट गोल गर्दै अल्जेरियाको नकआउट सम्भावना जीवित बनाए। पहिलो जितसँगै 2 3 बनाएको अल्जेरिया समूहको तेस्रो स्थानमा छ। समान 3 बनाएको अस्ट्रिया गोल अन्तरका आधारमा सूचीमा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको साबिक विजेता अर्जेन्टिना 6 अङ्क जोड्दै नकआउट चरणमा पुगिसकेको छ। सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 गोलले पराजित गरेको थियो। किलियन एम्बाप्पे प्रेरित फ्रान्स र एर्लिन हालाण्ड प्रेरित नर्वे फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेका छन्। समूह आई अन्तर्गत आज बिहान भएको खेलमा साबिक उपविजेता फ्रान्सले इराकलाई 3-0 गोलले हरायो। यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 गोलले स्तब्ध बनायो। नर्वे 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एम्बाप्पेले 2 तथा उस्माने डेम्बेले 1 गोल गरेका थिए। दाङको घोराईमा भएको लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता 2083 रूपन्देही जिल्ला आईटीएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा 2 दिनसम्म घोराईमा भएको प्रतियोगितामा रूपन्देहीले 4 स्वर्ण, 3 रजत र 2 काँस्य पदक सहित समग्रमा 9 पदक जित्दै च्याम्पियन हुन सफल भएको हो। च्याम्पियन बनेको रूपन्देहीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आईटीएफ संघले 4 स्वर्ण, 1 रजत र 2 काँस्य सहित 7 पदक जितेर दोस्रो बनेको छ। यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम आईटीएफ तेक्वान्दो संघले 3 स्वर्ण, 5 रजत र 2 काँस्य पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ। दोस्रो र तेस्रो बनेका दाङ र नवलपरासीलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधनपछि सार्वजनिक। उम्मेद्वारको प्रारम्भिक नामावली राति 10 बजे प्रकाशन गरिने। बिना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न प्रतिनिधिहरूलाई सभापति रवि लामिछानेको आह्वान। नेपालमा मनसून प्रवेश गरेको भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागद्वारा जानकारी। अत्यधिक गर्मीका कारण नेपालगंजका 163 विद्यालय भोलिदेखि 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन। र फिफा विश्वकप फुटबलमा आज राति 11:15 पोर्चुगल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दै। अवस्थ राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।